रेड नेपालको दैनिक प्रभातकालीन प्रस्तुति अन्तरसंवादको एउटा अर्को श्रृंखलामा फेरि एकपटक म नवराज लम्साल आज नियमित समयभन्दा हामी अलि ढिलो उपस्थित भएका छौं। अन्तरसंवाद दैनिक रूपमा 6:30 बजे प्रसारण गर्थ्यौं, आज केही समय हामी ढिलो आएका छौं। यसलाई हामीले हाम्रो एउटा व्यवस्थापकीय कमजोरीको रूपमा लिएका छौं र क्षमा चाहन्छौं। र आज हाम्रो अलिकति व्यवस्थापकीय कमजोरी भन्नाले हामीले जो अतिथिसँग संवाद गर्न खोजेका थियौं उहाँसँग सम्पर्क हुन सकेन। यो लाइभ अर्थात् सिधै प्रसारण गर्नुको मजा पनि अर्कै छ र यस्तै बेलामा कहिलेकाहीँ नमजा पनि लाग्छ। तर खासमा हामी आज नेपालको खानेपानी क्षेत्र र सपनाको प्रोजेक्ट मेलम सँग अलिअलि जोडिएर पनि कुरा गर्न खोजिरहेका थियौं। तर अलिकति यही मौकामा यो समयको सदुपयोग गरेर अलिकति नेपालमा खानेपानीको सन्दर्भसँग अलिकति इतिहास जोड्न चाहन्छु। पाइपमा पानी पाइपको धारा हाम्रो घर घरमा छ। अहिलेको पुस्तालाई त बिहानै घरमा पानी आउने धारा आउने खोल्ने धारा भन्ने कुरा छ। तर अलिकति इतिहासतिर फर्कने हो भने यो एउटा बडो रोमाञ्चक कथा छ पाइपलाइनको। नेपालमा खानेपानी चाहिँ त्यो पाइपलाइनबाट खानेपानी सेवा प्रवाह गर्ने इतिहास निकै पुरानो छ। यो इतिहास केलाउँदै जाँदाखेरि 1858 जानुपर्छ। 1858 पहिलो पटक खानेपानीको धारा जोडिएको थियो। त्यो जोड्ने काम गरेका थिए वीर शमशेरले। वीर शमशेरले यसरी जोडेको धारालाई चाहिँ वीर धारा भनेर भनिन्थ्यो। त्यो वीर धारा काठमाडौँ उपत्यकाभित्र विभिन्न ठाउँहरूमा थियो। अहिले पनि होला पुराना त्यो अवशेषहरू र त्यो इतिहासको अध्ययनको एउटा पाठ हो। र हामी आज जो विकेन्द्रीकरणको कुरा गर्छौं यो धारा र यो खानेपानी यो पाइपलाइनसँग जोडिएको कुरा पनि त्यतिखेर विकेन्द्रीकरण जस्तै रहेछ कि जस्तो लाग्छ। काठमाडौँको वीर धारा चाहिँ बिस्तारै काठमाडौँभन्दा बाहिर अमलेखगंज वीरगंज पाल्पा र जाजरकोटसम्म पुगेको थियो। तपाईँलाई अचम्म लाग्छ होला तात्कालीन मध्यपश्चिम सुदूरपश्चिम अथवा अहिलेको कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशको त्यो विकटताको हामी धेरै कुरा गर्छौं। तर त्यतिखेर नै जाजरकोटसम्म खानेपानी सुविधा पुगिसकेको थियो। त्यसरी पुग्नुको पछाडि कारण के रहेछ मैले एक प्रकारको अध्ययन र अनुसन्धान गर्दा थाहा पाएँ। राणाहरूको आफन्तहरू नातेदारहरू जहाँ जहाँ हुनुहुन्छ ती ती ठाउँहरूमा धारा लैजाने प्रयोजनका निम्ति त्यतिखेर चाहिँ अमलेखगंजमा वीरगंजमा पाल्पामा जाजरकोटमा पनि धारा पुगेको रहेछ। र अझ अर्को रमाइलो कुरा चाहिँ के छ भने पानी गोस्वारा अड्डा भनेर पनि तोकिने चलन रहेछ। त्यो त्यसो पनि भनिएको रहेछ। त्यो पानी गोस्वारा अड्डाले चाहिँ त्यसरी पानी वितरण गर्ने रहेछ। तपाईँलाई धेरै लाग्छ होला गोस्वारा भनेको चाहिँ मूल हो, मुख्य भनेको। हामी गोस्वारा हुलाक भन्छौँ नि, गोस्वारा शब्दको अर्थ चाहिँ मूल भनेको मुख्य भनेको हो। पानीको मुख्य अड्डा भनेको पानीको गोस्वारा अड्डा भन्ने चलन रहेछ। त्यस्तो पनि चलन थियो। र एउटा मिठो इतिहासको सन्दर्भ कोट्याइरहे मैले आजको अन्तरसंवादमा। नेपालमा पाइपलाइनबाट पानी प्रवाह हुन थालेको पाइपको धारा भनौँ न शुरूआत भएको चाहिँ विक्रम सम्वत 1858 वीर शमशेरको पालामा। त्यो बेला बाँडिने धारालाई वीरधारा भनिन्थ्यो। पानी गोस्वारा अड्डा स्थापना भएको थियो। त्यसपछि राजधानी बाहिर पनि अमलेखगंज वीरगंज पाल्पा जाजरकोटहरूमा पुगेको थियो मैले भने। त्यो क्रम निरन्तर चल्दै गएपछि हामीलाई थाहा छ 2013 सालको अध्यावधिक जुन योजना हो 13 सालको अध्यावधिक योजनाबाट चाहिँ खानेपानीहरूका निम्ति अरू धेरै कुराहरूका निम्ति नेपालमा योजनाहरू विकसित हुन थाल्यो। योजनाहरू बढ्दै बढ्दै गयो र त्यो क्रम राज्यले आफ्नो नीति निर्माण गर्दै समयअनुसार परिष्कृत हुँदै समयअनुसार अघि बढ्दै जाने क्रममा चाहिँ 2029 सालतिर आइपुगेपछि खानेपानी तथा ढल निकास विभागको स्थापना भयो। यसरी विभागको स्थापना हुनु विभागको सन्दर्भ उठ्नु एउटा महत्वपूर्ण कुरा हो। र 29 सालको त्यो खानेपानी तथा ढल निकास विभाग स्थापना भयो। त्यसपछि बिस्तारै यो चिज चाहिँ खानेपानीको यो सन्दर्भ चाहिँ जलस्रोत मन्त्रालयसँग जोडियो र जलस्रोत मन्त्रालयसँग जोडियो। त्यस अन्तर्गत यो काम हेरिन्थ्यो भने पछि विकसित हुँदै जाँदा यो चाहिँ भौतिक योजना तथा निर्माण मन्त्रालयसँग जोडियो। त्यसपछि शहरी विकास मन्त्रालय हुँदै आज चाहिँ त्यो खानेपानी मन्त्रालयसँग जोडिएको छ र खानेपानी मन्त्रालय बनेको पनि धेरै भइसक्यो र खानेपानी मन्त्रालयसँग मेलम्चीको सपना मेलम्चीको कथा पनि जोडिएको छ। मैले यो खानेपानी र पाइपलाइनको सन्दर्भ जोडेँ। आज हामी यही विषयमा संवाद गर्न खोजिरहेका थियौं तर हाम्रो व्यवस्थापकीय हिसाबले हामीले हाम्रो अतिथिसँग सम्पर्क गर्न सकेनौं र यही मौकामा यी कुराहरू प्रस्तुत गर्यौं। श्रोता र थाहा छ केही बेर अघि हामीले अखबार कार्यक्रममा विभिन्न सन्दर्भ सामग्रीहरू प्रस्तुत गर्यौं। ती प्रस्तुत सामग्रीहरूसँगै यहाँले समसामयिक सूचनाहरू आज प्रकाशित पत्र पत्रिकाहरूमा आएका राजनीतिक सामाजिक र विकास निर्माण र अन्य सन्दर्भहरूको बारेमा पनि जानकारी प्राप्त गरिसक्नुभयो। श्रोताहरू, आज हामी अन्तरसंवादमा यिनै सर सामग्रीहरूसँग बसेर छलफल र कुराकानी गरिरहेका छौं। हामीले हाम्रो जो अतिथिसँग सम्पर्क स्थापित गरेका थियौं, अहिले कारणवश उहाँसँग सम्पर्क हुन सकेन र हामीले यो सन्दर्भहरू उठायौं। संयोगवश खानेपानीको सन्दर्भ जोडिरहँदा, पाइपलाइनको सम्बन्ध जोडिरहँदा यो पुरानो कथा पनि यससँग यसरी हामीले सँगसँगै जोड्न भ्यायौं र बिहान 6:30 बजे हामी यसरी प्रसार गर्ने गर्छौं र श्रोताहरूको बीचमा समसामयिक विषयहरूमाथि छलफल र कुराकानी गर्ने गर्छौं, अतिथिहरूसँग संवाद गर्ने गर्छौं। त्यही श्रृंखलाको यो पछिल्लो कड़ी हो र यो सन्दर्भ प्रस्तुत गरिरहेको। तर यतिखेर तराईमा शीतलहर छ, हिमालतिर हिमपात छ, पहाड़हरूमा जाड़ो पनि छ, जनजीवन कष्टकर पनि छ। यतिखेर जोगिनका निम्ति विभिन्न सुरक्षाका मापदण्डहरू अप्नाउनु छ, जस्तै कोविडको लागि स्वास्थ्य मापदण्ड अप्नाउने भने जस्तै हामीले हाम्रो विभिन्न सन्दर्भसँग जोडिनु जरूरी छ। केही दिन अघिको अन्तरसंवादमा हामीले विज्ञ विशेषज्ञहरूसँग छलफल गरेका थियौं, राज्यको तर्फबाट के भइरहेको छ र कसरी जोगिन सकिन्छ भनेर। केही समय अघि हामीले डाक्टर साहबहरूसँग कुरा गर्यौं, बेला कसरी जोगिन सकिन्छ भनेर हामी श्रोताहरूलाई सचेत पार्न चाहन्छौ, आग्रह अनुरोध गर्न चाहन्छौ र समाज भनेकै बहुलता, समाज भनेकै सामूहिकता, समाज भनेकै एकअर्का बीचको सम्बन्धको मेलो हो। जसरी हातको मुठ्ठी औंला औंला मिलेर मुठ्ठी बने जस्तो घर घर मिलेर एउटा समाज बन्छ, समाज समाज मिलेर एउटा बस्ती बन्छ। यतिखेर जसले जे सक्छ त्यही सहयोग गर्ने हो, जोसँग जे छ त्यसले त्यही दिने हो, नभएको चिज दिन सक्दैन। तपाईँको छिमेकमा कोही शिशु, साना भाइ बहिनी, बाबु नानीहरू चिसोमा छन् भने तपाईँले केही सहयोग गर्न सक्नुहुन्छ। पल्लो घरमा कोही मान्छे जाडोले कामिरहेको छ र तपाईँ घरमा दाउरा मुढा छ भने एउटा मुढा दिएर सहयोग गर्न सक्नुहुन्छ। तपाईँसँग अतिरिक्त कुनै कपडाहरू छन् भने तपाईँले एउटा दिएर सहयोग गर्न सक्नुहुन्छ। तपाईँ घरमा दुईटा सिरक छ भने एउटा दिएर सहयोग गर्न सक्नुहुन्छ। र यसरी हामीले हाम्रो यो परम्परागतदेखि आएको एउटा निरन्तरता हो, सर सहयोग, सद्भाव, हार्दिकता, यी सब कुराहरूसँग हामी मिलेर समाजसँग मिल्न जरूरी छ र तराईको शीतलहरबाट जोगिनु छ र जोगाउनु छ। यतिखेर भिडभाडहरू पनि कम गर्नु छ, कोविडबाट पनि जोगिनु छ, रोगबाट पनि जोगिनु छ र समाजलाई सहज स्वाभाविक बनाउन सहयोग गर्नु पनि छ। त्यस हिसाबले झन् यो जाडोको बेला ज्येष्ठ नागरिक हरूलाई, गर्भवतीहरूलाई, महिलाहरूलाई, सुत्केरीहरूका लागि र शिशुहरूको लागि समस्या छ। त्यसतर्फ चाहिँ सरकारले गर्ने सहयोग आफ्नो ठाउँबाट गरिरहेको हुन्छ, सरकारले दिने सहयोग दिइरहेको हुन्छ, सरकारले पुर्याउने सहयोग पुर्याइरहेको हुन्छ। तर यस्तो बेलामा चाहिँ हामी ती सहयोगहरूमा हामीले आफ्नो नागरिकका तर्फबाट नै हामीले केही सहयोग पुर्याउन सक्छौँ। हिमपातहरू परिरहेको हुन्छ, त्यहाँ पनि हामीले केही सहयोग गर्न सक्छौँ। पहाडी बस्तीहरूमा समस्या भइरहेको हुन्छ, तर यस्तो बेला, यो शीत पर्ने, अलिअलि हिउँ पर्ने यस्तो बेला चाहिँ पहाडी राजमार्गहरूमा झन् ठूलो समस्याहरू छन्। यसपल्ट त्यस्तो दुःखद खबर सुन्न परेको छैन, बिहान बिहानै हामी कामना गरौँ त्यस्तो दुःखद खबर सुन्न नपरोस्, तर रातभरि हिउँ परेर, हिमाली क्षेत्रहरूमा हिउँ परेर, सडकमा हिउँ पर्ने, हिउँ चिप्लो हुने र गाडी त्यहाँ हुइकेर आउँदाखेरि त्यो गाडी त्यसमा चिप्लेर दुर्घटना भएका पनि धेरै घटनाहरू छन्। त्यस कारणले त्यसरी पहाडमा गाडीहरू हुइकेर आउने, छिटो आउने कतै भएको छ भने, तपाईँ गाडीमा यात्रु हुनुहुन्छ भने तपाईँले चालकसँग बसेर संवाद गर्न सक्नुहुन्छ। दाजु, हिउँ परेको हुनसक्छ, सडक चिप्लो हुनसक्छ, हामी चिप्लिन सक्छौँ, बिस्तारै जाउँ है भनेर तपाईँले भन्न सक्नुहुन्छ। तपाईँ त्यही गुरुजीलाई ए अलि बिस्तारै आँख त भन्नुभयो भने उरिसाउन सक्छ, मान्छेको स्वभाव हो। तर त्यसैलाई तपाईँले हेर्नुहोस् त, चिसो छ, हिउँ परेको छ, सडक चिप्लो होला, चिप्लिन सकिन्छ, लड्न सकिन्छ, यस्तो बेला राम्रोसँग चलाउँ है दाजु भनेर भन्नुभयो भने तपाईँको बोलीमाथि पनि धेरै कुरा निर्भर गर्दछ। त्यस कारणले यो जाडोको मौसम यस्तो बेलामा चाहिँ हामीले त्यो सवारी चलाउने कुरामा होस्, सवारीमा यातायात गर्ने के अरे साधन प्रयोग गरेर हिँड्ने कुरामा होस्, अथवा छरछिमेकमा सहयोग गर्ने कुरा होस्, समाजलाई राम्रो र समुन्नत बनाउन हामीले हाम्रै तर्फबाट पनि धेरै कुराहरू निर्वाह गर्न सक्छौ, धेरै कुरामा हामीले आफैले पनि केही न केही सहयोग पुर्याउन सक्छौ। त्यो चाहिँ हामीमा भर पर्छ, हामीले कति सहयोगी भावनाले, कति मिठो बोली वचनले व्यवहार गर्छौं भन्ने कुरामा त्यो एउटा महत्वपूर्ण कुरा हो। र सँगसँगै हिजै पनि विभिन्न ठाउँमा आग लागेको घटनाको समाचारहरू पनि आएको छ। त्यो घटना, यस्तो जाडोमा चिसोमा आग लागेका 2-3 वटा कारणहरू हुन सक्छन्। जस्तो तपाईँको, तपाईँ हिटर बालेर सुत्नुहुन्छ, अलि अस्ति एउटा समाचार आएको थियो, हिटर बालेर मान्छे निदाएपछि त्यो उकुस मुकुस भयो, गुम्सियो र त्यही मान्छेको एउटा शिशुसहितको निधन भएको, एकजना महिलाको निधन भएको समाचार आएको थियो। त्यस कारणले हाम्रो आग्रह छ, अनुरोध छ, हामी एउटा सूचना प्रवाह गर्ने सञ्चार माध्यम, राष्ट्रिय सञ्चार माध्यम, जिम्मेवार राष्ट्रिय सञ्चार माध्यमका हिसाबले हामीलाई समाचारहरूसँग खेलेर समाचारहरूलाई एकदमै ग्ल्यामर बनाउनु छैन, हामीलाई सूचना प्रवाह गर्नु छ। सुटुक्क एउटा कुरा भनौँ, रेडियो नेपाल धेरै मान्छेले सुने हुन्थ्यो, सबै नागरिकले रेडियो नेपाल मात्रै सुने हुन्थ्यो, त्यो दावा हाम्रो छैन। तर हाम्रो आग्रह रेडियो नेपाल सुन्न पर्छ र रेडियो नेपाल सुन्दाखेरि केही कुरा छुट्छ भन्ने होस् र रेडियो नेपाल सुनेपछि तपाईँलाई काम लाग्ने कुरा दिन सकौँ। रेडियो नेपाल सबैले सुन्नुपर्छ, सुन्नको लागि सुन्नुपर्छ त्यो आग्रह छैन, तर रेडियो नेपाल जसले सुन्नुहुन्छ ती मान्छेहरूलाई चाहिँ काम लाग्ने कुरा दिन सकौँ है, त्यो चाहिँ हाम्रो आग्रह हो। त्यसैले हामी सधैँभरि यी सूचनाहरूसँग समाचारहरूसँग खेल्छौँ। जस्तो तपाईँ राति सुत्दा हिटरहरू बालेर सुत्नु भएको छ भने त्यो असुरक्षित हुनसक्छ, तपाईँले बालेको कुनै हिटरहरू अथवा अरू जे जे बाल्नु होला, आगोहरू बाल्नु होला, सल्केर आग लागि हुनसक्छ, तपाईँको बच्चाहरूलाई यसले झन् ठुलो असर पार्न सक्छ। तपाईँ कोठा घुम्म बनाउन न्यानो बनाउनु भनेर कोठाभित्र दाउरा बाल्नु भएको छ मक्कलमा भने त्यो धुवाँले तपाईँलाई केही नगर्न सक्छ, तर तपाईँको त्यही कोठामा सुतिरहेको सानो शिशु छ भने कल्पना गर्नुहोस् त त्यो शिशुको स्वास्थ्य के हुन्छ होला। त्यसरी गाउँमा घरमा जीवनमा व्यवहारमा हामीलाई धेरै अप्ठ्याराहरू हुनसक्छन्, ती अप्ठ्याराहरूसँग हामी कहीँ न कहीँ मिल्न जरुरी छ। त्यसैले जाडोमा म फेरि दोहोऱ्याउँछु, सारांशमा तराईमा शीतलहर छ, शीतलहरबाट जोग्यौं, हिमालमा हिमपात छ, हिमपातबाट जोग्यौं, उपत्यकाहरूमा पहाड़हरूमा कुहिरो लागेको छ, धुपुक्क कुहिरो, पुसको कुहिरो, त्यो कुहिरो लागेर बिहान बिहानै ओसिलो बनेको छ, चिसो छ, हिउँ परेको जस्तै गरी शीत पर्छ बिहानै। म पनि बिहानै स्टुडियो आउँदा, मेरा साथीहरू पनि स्टुडियो आउँदा हामीले बाटामा शीत परेको देखेका छौं। त्यसबाट जोगिन आफू जोग्यौं, आफ्नो समाजलाई जोगाउँ र सुरक्षित बनाऊ, त्यसबाट स्वास्थ्यमा सुरक्षित हुन सकिन्छ, आफन्तहरूलाई जोगाउन सकिन्छ, आफ्ना मान्छेहरूलाई जोगाउन सकिन्छ, आगलागीहरूबाट जोगिनु जरुरी छ। मैले एउटा महत्वपूर्ण कुरा भने, राति शीत परेर हिउँ परेर कतिपय हिमाली क्षेत्रहरूमा सड़कमा हिउँ हुन्छ र गाड़ी हुइकेर आउँदा दुर्घटना हुनसक्छ, त्यहाँबाट जोगियौं। त्यस कारणले संसारमा आफ्नो लागि अरूले मात्रै कसैले गरिदिन्छ भन्ने होइन, तर आफ्नोलाई आफूले पनि गर्नुपर्छ। एउटा भनाइ सुन्नुभयो होला नि, मान्छे भन्छन् त नआत्ती केही पर्यो भने म छु भन्छन् नि मान्छेले, मलाई यही भनाइमै मजा लाग्दैन। तँलाई केही पर्यो भने म छु भनेको कुरा मलाई ढोङ जस्तो लाग्छ। केही पर्यो भने म छु भन्नुभन्दा पहिल्यै उसको भइदियो भने त केही पर्दै पर्दैन नि। केही पर्यो भने म छु भन्नुभन्दा पहिल्यै तेरो म छु पछिलाई छु भनेर स्टक राखेर त के काम लागेर, पहिल्यैदेखि भइदिनुहोस्, होसियार भइदिनुहोस्, त्यस कारणले पनि राम्रो हुन सक्छ। आज हामीले अन्तरसंवादमा यिनै सन्दर्भ सामग्रीहरू उठायौं, यिनै छलफलहरू गर्यौं, यिनै कुराकानीहरू गर्यौं। कहिलेकाहीँ एउटा रेडियो कर्मीले एउटा प्रसारकले आफ्नो कुरा भन्ने मौकाको पनि सदुपयोग गर्छ, त्यही गरे कि जस्तो पनि लाग्छ। मेरो साथी उत्तम पाण्डे, अब समय सकिने लाग्यो दाई, अलिक कम बोल्नुहोस् भन्दै हुनुहुन्छ बाहिर, र आज हामीले संवादको शुरूआत चाहिँ खानेपानीसँग जोडिएर गरेका थियौं। म एकचोटि फेरि दोहोऱ्याउँ, यो रमाइलो कथा छ। नेपालमा पाइपलाइन सेवाको प्रारम्भ 1858 शुरू भएको, शुरू गरेको वीर शमशेरले। त्यति बेलाका धाराहरूको नाम वीर धारा थियो, अनि त्यो धारा सञ्चालनको लागि सरकारी अड्डा नै बनेको थियो जसको नाम पानी गोस्वारा अड्डा थियो। त्यसपछि काठमाडौँबाट त्यो बाहिर गयो पाइपलाइनको विस्तार, मतलब बाहिर पनि पाइपलाइन पाइप धारा बन्न थाल्यो। त्यो अम्लेखगंज पुग्यो, वीरगंज पुग्यो, पाल्पा पुग्यो, जाजरकोट पुग्यो। त्यसलाई अध्यावधिक योजना बनेपछि 2013 सालदेखि योजनाबद्ध रूपमा जान थाल्यो। 2029 सालमा खानेपानी तथा ढल निकास विभाग बन्यो। त्यसपछि जलस्रोत मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, शहरी विकास मन्त्रालय हुँदै अचेल यसको व्यवस्थापन खानेपानी मन्त्रालयले गर्छ। र हाम्रो सपनाको एउटा प्रोजेक्ट छ मिलम्ची, मिलम्ची कहिले आउला काठमाडौँ, हामी सबै कुरिरहेका छौँ। आजको अन्तरसंवाद यति, मेरा साथी उत्तम पाण्डे र म नवराज लम्साल विदा माग्छु। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।